नमस्कार। कार्यक्रम सुशासन र समृद्धिमा प्राविधिक मित्र सुलोचना बज्राचार्य सँगै कार्यक्रम सञ्चालक म हरिगिरी हार्दिक स्वागत गर्दछौ। सुशासन र समृद्धि कार्यक्रम प्रत्येक बिहिबार बिहान 8:25 रेडियो नेपालको केन्द्रीय प्रसारणबाट प्रसार हुने गर्दछ। कार्यक्रमलाई हाम्रो एफएम ब्यान्ड 98.100 र 103 मेगाहर्जका अतिरिक्त हाम्रो अनलाइन www.radionepalonline.com र रेडियो नेपालको मोबाइल एप डाउनलोड गरी संसारभर प्रत्यक्ष सुन्न सकिनेछ। आजको यो कार्यक्रममा हामीले सुशासन र समृद्धिमा अबको हाम्रो गन्तव्य कस्तो हुनुपर्ने यो बारे चर्चा गर्दैछौ। अहिले हामी सुशासन र समृद्धिको खोजीमा लागिरहेका छौँ। नागरिकलाई सुशासन चाहिएको छ भने राज्य समृद्ध हुन चाहेको छ। विकासका लागि नागरिकको सहभागिता महत्वपूर्ण हुने र जनसहभागिता केवल प्रजातान्त्रिक शासन प्रणालीमा मात्र हुने कारण सुशासनका लागि लोकतन्त्र अनिवार्य पूर्व शर्तको रूपमा रहेको मानिन्छ। शासन प्रणालीमा सुशासन कायम गर्नका लागि राज्यका अङ्गहरू कार्यपालिका व्यवस्थापिका र न्यायपालिका बीच राम्रो सुझबुझ सुसम्बन्ध र अन्तर्क्रिया हुनु जरुरी छ। सरकारको प्रभावकारिता स्वरूप सरकार र बजार, सरकार र संचार क्षेत्र, सरकार र गैर सरकारी संस्था तथा सरकार र निजी क्षेत्र बीचको सुमधुर सम्बन्धमा निर्भर गर्दछ। सरकारको खर्च न्यूनीकरण र भ्रष्टाचारको शून्यता सुशासनका महत्वपूर्ण पक्ष हुन्। सुशासनको अभ्यासले गुणस्तरीय नीति निर्माण हुने र कार्यान्वयनमा शीघ्रता आउने कारण नागरिकका आवश्यकता र मागहरू परिपूर्ति हुने, सार्वजनिक सम्पत्तिको सदुपयोग बढ्ने र सम्पूर्ण समाज सुसभ्य र समृद्धि तर्फ लम्कने हुन्छ। सूचना र संचार प्रविधिको विकास र ई गभर्नेन्सको अभ्यासले सुशासनलाई प्रवर्धन गर्न महत्वपूर्ण भूमिका खेल्न सक्दछ। आजको कार्यक्रममा हामीले खोजेको समृद्धिको खाका के र कस्तो हुनुपर्दछ र विगतमा भएका कमी कमजोरीबाट अब हामीले के सिक्ने र अब देश अनि हाम्रो भूगोल अनुसारको विकास खाका कस्तो बनाई हामी समृद्धि तर्फ लम्कने, यो बारे अब हामीले नेपाल विश्वविद्यालयका रजिस्ट्रार तथा पूर्वाधार विज्ञ डाक्टर सूर्यराज आचार्यसँग केही कुरा गर्दैछौ। डाक्टर साहबलाई हाम्रो यो कार्यक्रममा स्वागत गर्दै मेरो पहिलो जिज्ञासा, हामीले धेरै वर्ष अघिदेखि सुशासन र समृद्धिको पैरवी पनि गर्दै आइरहेका छौँ, यहाँले पनि विश्वविद्यालय तहदेखि सरकारी तहसम्म पनि अबको हाम्रो यात्रा सुशासन र समृद्धि भन्दै घचघचाउँदै पनि आइरहनु भएको छ, यो जग जाहेरै छ होइन। यति हुँदा पनि किन सुशासन र समृद्धिको अपनत्व हुन सकेको छैन? के हाम्रो सरकारी काम कारवाही नै फितलो देखिएको हो कि हुँदै गरेको विकासलाई पनि हामीले अपनत्व लिएर अगाडि बढ्न नसकेको हो? सर, यहीँबाट सुरु गरौँ।
अब यस्तो छ, यो हामी विकास समृद्धिको एउटा राष्ट्रिय स्तरको यसको कुरा गर्दाखेरि त्यसका दुईवटा बाटो हुन्छन्।
हजुर,
एउटा चाहिँ हाम्रो चाहिँ लङ टर्म भिजनको प्रगति विकासको सबै कुराहरूको तालमेल गरेर एउटा समृद्धिको गन्तव्य कस्तो हो, भौतिक विकासको गन्तव्य कस्तो हो, विभिन्न सेक्टरका कृषिको विकासको कस्तो हो, पर्यटनको कस्तो हो भनेर ती सबै क्षेत्रगत विकासको लागि पनि एउटा माथिल्लो तहमा राष्ट्रिय स्तरको विकासको खाका बनाएर ती क्षेत्रीय विकासका कुराहरूलाई पनि त्यहाँ समायोजन हुने किसिमले एउटा दीर्घकालीन विकासको सोच र भिजन अनुसारको विकासको ब्लू प्रिन्ट एउटा हुन्छ। अर्को चाहिँ के हुन्छ भने काम चलाउ जुगाड गर्ने, जुन जुन क्षेत्रमा जे देखियो, अब हाम्रो एउटा भइरहेको चलन चल्तीको शैलीमा अब सरकार बदलिन्छन्, हाम्रो चुनाव हुन्छ, नयाँ मन्त्री आए, नयाँ पार्टीको भयो भने पनि हाम्रो काम गर्ने शैली चाहिँ तत्कालको चाहिँ जे छ, जस्तो नीति कार्यक्रम बनाउनु पर्यो भने पहिलो वर्षको हेर्यो, त्यही अलिकति थपघट गर्यो भने कहीँ पनि हामीले एउटा राजनीतिक नेतृत्वको दीर्घकालीन भिजन र त्यो भिजन अनुसारको विकासको चाहिँ स्वरूप कस्तो हुनुपर्ने हो। जसरी हामीले एउटा पाँच तारे होटेलको 5-6 तलाको 100-150 रुम भएको तपाईँको चाहिने करोड अरब लगानी गरेर एउटा भवन बनाउनु पर्यो भने त्यो भवनको नक्सा बनाउनै 6 महिना लाग्छ। त्यसको कहाँ भर्याङ राख्ने, कत्रो कोठा राख्ने, कोठा हरेक ठाउँको चाहिने सुविधाहरू कस्तो बनाउने भन्नेमा, विकासको भनेको पनि विकासशील देशको सुरुको चरणमा हामीले माथा पच्ची गर्नुपर्ने, बहस गर्नुपर्ने, विद्वानहरूले चाहिने एनालिसिस गर्ने, विश्लेषण गर्ने, अनि ती कुराहरू राजनीतिक नेतृत्वसँग द्विपक्षीय चाहिँ नि एकदम चाहिँ के भन्छ एउटा छलफल, एकदम विहङ्गम छलफल हुनुपर्ने, अब त्यो हिसाबबाट जानुपर्ने हो। तर हामी कहाँ के भइदियो भने केही दशकदेखि नै विकास समृद्धि कुरा पहिला नेताहरूले भाषण गर्ने, अनि त्यसपछि राज्य संयन्त्रको तहमा आएपछि काम चलाऊ काम चलाऊ जुगाडवाला काम चलाऊ अनि मैले यहाँलाई भने नि हाम्रो सायद पञ्चवर्षीय योजनाका डकुमेन्टहरू हेर्नुहोस् ती पञ्चवर्षीय योजना जस्ता छैन यो चाहिँ त्यसैले हामीले के गर्यौँ भने विकास समृद्धिको हाम्रो क्रियाशीलता विकास समृद्धिका हाम्रा परियोजनाहरू ती चाहिँ एउटा वृहत योजना बिनाका परियोजना भए त्यसले गर्दाखेरि केही दशकदेखि नै हाम्रो विकास र समृद्धिको यो एजेन्डाले सही अल्मलिएको छ म एउटा विकासको विद्यार्थीको हिसाबले मैले अलिकति आलोचनात्मक हिसाबले भन्दाखेरि के भन्न अप्ठ्यारो मान्नु हुँदैन भने केही वर्षदेखि यो 20-30 वर्षदेखि नै
हजुर
हाम्रा पञ्चवर्षीय योजनाका जुन दस्तावेज किताबहरू छन् ती चाहिँ नै पञ्चवर्षीय नाउँ दिएको एउटा दस्तावेज त प्रकाशन गर्छौँ 5-5 वर्षमा ती चाहिँ तर ती आवधिक योजना जुन हाम्रो विकासलाई निर्देशित गर्ने स्रोत साधनको परिचालन गर्ने हाम्रो आन्तरिक चाहिने चाहे वित्तीय स्रोत होस् चाहे प्राकृतिक स्रोत होस् चाहे जनशक्तिको स्रोत होस् त्यसलाई चाहिने अधिकतम कसरी उपयोग गरेर विकासकुललाई लग्ने भन्नेमा त्यो कतै पनि ती चाहिने पञ्चवर्षीय योजना आवधिक योजना जस्ता देखिँदैनन् हेर्नुहोस् कतिपय देशमा के हुन्छ भने हेर्नुहोस् म तपाईँलाई मैले किन यो आलोचनात्मक बिचमा भने भन्दा पञ्चवर्षीय योजना भनेको यस्तो डकुमेन्ट हो कि हरेक वर्षको नीति कार्यक्रम बनाउँदा त्यो दस्तावेजलाई अगाडि राखेर हामीले यो 5 वर्षमा के उपलब्धि गर्न खोजेका हौ अहिलेसम्म हामीले कति गर्यौं अब के गर्ने हो भन्ने त्यसरी बन्नुपर्ने हो त्यसले गर्दा हाम्रो एउटा समृद्धिको विकासको जुन अभियान छ हामीले जे जति प्रयास गरेका छौँ जे जति स्रोत साधन खर्च गरेका छौँ जे जति परियोजना आयोजनाहरू गरेका छौँ ती चाहिने एउटा वृहत योजनासँग जोडिएको नभइकन ती एकदमै एकाङ्गी किसिमले तपाईँको चाहिँ आइसोलेटेड किसिमले एकाङ्गी किसिमले परियोजनाको लेभलमा चाहिने स्तरमा तपाईँहरू मिडियाको तर्फमा पनि धेरै यो चाहिने चर्चा परिचर्चा आलोचना भएर अहिले चुम्बत्तर भयो जुन आउने बित्तिकै स्थानीय तहमा प्रदेशमा होस् कि स्थानीय सरकारलाई हामीले चाहिने यो नयाँ संविधान आएपछि ठुलो चाहिने वित्तीय स्रोत चाहिने ट्रान्सफर भयो त्यसको त्यसको उपयोग कसरी भयो त भन्दा भ्यू टावर बनाउने बाघका मूर्ति बनाउने एउटा चाहिने पिपलको चौतारामा भएको पिपलको रुख काटेर कन्क्रिटको पिपलको रुख बनाउने भयो नि तिनको त्यसको के दृष्टान्त त्यसले के देखाएको त भन्दा हामीसँग स्रोत साधनको कमी छ तर भएकै स्रोत साधनलाई पनि कसरी उपयोग गर्ने भन्ने सोच छैन
हजुर हजुर
कुनै सोच कुनै दृष्टिकोण कुनै भिजन भएन सङ्घीय तहमा पनि त्यस्ता अनुत्पादक अनावश्यक र विधङ्गीका आयोजना कति छन् कति सङ्घीय तहमै पनि
हजुर यसैमा के थप्न खोज्यौँ भने सेवा प्रदान गर्ने भनेर चाहिँ जस्तो सङ्घीय सरकार छ हामीसँग प्रदेश सरकार छ र स्थानीय सरकार छ यी विभिन्न मोडलहरूबाट विकासका मोडलहरू पनि फरक छन् प्रदेश सरकारका चाहिँ विकासका मोडल फरक छन् सङ्घीय सरकारका फरक छन् र स्थानीय तहका फरक छन् के हामी एकीकृत भएर एकीकृत विकास प्रणालीलाई अवलम्बन गर्न नसकेको कारणले गर्दाखेरि हामीले चाहिँ यो सुशासन र समृद्धि भनेर केवल राजनीतिक नारामा मात्र लगेको छ तर व्यवहारमा देखाउन सकेको छैन भन्न खोज्नुभएको यहाँले
हजुर हो यो के भने नि यस्तो कुरा मैले अघि संक्षेपमा भने हाम्रो समृद्धि र विकासको एउटा प्रक्रियामा नै हामीले काम चलाउमा गयौँ यो काम चलाउ अहिले मात्र होइन हामी 7 सालदेखि 15 साल होइन पञ्चायतको बेलामा पनि बहुदल आएपछि 46 सालकोमा पनि म एउटा विकासको विद्यार्थीले हेर्दाखेरि अरू देशहरूको केही मैले अन्तर्राष्ट्रिय मेरो अनुभवकै आधारमा गर्दा म तपाईँलाई सानो एउटा उदाहरण दिन्छु दोस्रो विश्वयुद्धपछि जापान ध्वस्त भएर जापानले 1960कै उसमा उसले छलाङ मारेर विकसित देश भयो यो चाहिँ त्यसपछि कोरिया भयो 1970-80-90 आउँदा कोरिया विकसित देशमा भयो अब अहिले त ओइसिडीको कोरिया भयो सिङ्गापुर भयो आसियान देशहरू तपाईँ इन्डोनेसिया थाइल्यान्ड अब अलि विकसित भइसकेका छैनन् मलेसिया भयो ती देशहरूको एउटा सामान्य यो कुनै ठुलो एउटा चाहिँ तपाईँले विश्लेषण गरेर निकाल्नुपर्ने कुरा होइन हाम्रा नेताहरूले उच्च राजनीतिक नेतृत्वका तहहरूले योजना आयोगमा बस्ने साथीहरूले कर्मचारीको चाहिँ सचिवज्यूहरूले ती 4-5 कन्ट्रीहरूको एक हप्ता मात्रै हामीले एउटा वर्कसप गरेर के रहेछ त ती देशहरूले कसरी विकास गरेका रहेछन् हामीले कहाँनिर चुकेको छौँ भन्ने मात्र हो भने पनि आधा 50% त हामी एक हप्ताभित्रमा त्यो नलेज जेनेरेट गर्न सक्छौँ
हजुर
जुन कुरो हामीलाई त्यति सामान्य कुरा पनि हामीले पक्रन सकेको छैन अब हाम्रो के भइदियो भने पछिल्लो चोटि आएर भएर त हाम्रा विकासका सबै खाकाहरू यो किन योजना बिना आयोजनाको यो पद्धति हामीले कसरी आयो भने यो दाताहरूले त
हेर्नुहोस्
दाताहरूको शैली नेपालमा मात्र पनि होइन जब दाताकोबाट निर्देशित विकास हुन्छ त्यसले विकास बढालिन्छ किन बढालिन्छ भने तपाईँले जस्तो काठमाडौँको विकास तपाईँलाई सानो एउटा दृष्टान्त चाहिँ काठमाडौँको सहरी गुरु योजना काठमाडौँ सहरी यातायातको गुरु योजना भन्यो भने हाम्रा 5-6 गुरु योजना क्या एसियाई विकास ब्याङ्कले आफ्नै गुरु योजना बनाएको हुन्छ विश्व ब्याङ्कले आयो भने उसले आफ्नै गुरु योजना बनाएको हुन्छ जाइकाले आयो भने आफ्नै गुरु योजना बनाएको हुन्छ उनीहरूले यी दाताहरूको इन्ट्रेस्ट के हुन्छ भने उनीहरूले हामीलाई एउटा आयोजना क्रिएट गरेर त्यो आयोजनामा ऋण दिने अनि त्यो ऋण दिएकोलाई हामी वर्षौंसम्म साना ब्याज भुक्तानी गर्दै अहिले हाम्रो धेरै बजेटको हिस्सा जान्छ नि अनि ती दाताका कर्मचारीहरूले खाने तलब हामी जस्तै देशहरूले बुझाएको साना ब्याजबाट उनीहरूले तलब खाने हुन् त्यस कारण ती दाताहरूको इन्ट्रेस्ट के हुन्छ भने उनीहरूले एउटा आयोजना कम्प्लिट पार्न पाए उनीहरूलाई गुरु योजनाको कुरो हाम्रो समृद्धिको वृहत खाकाको कुरो हाम्रो चाहिने रोजगारीको कुरो त्यसमा खासै सरोकार हुँदैन
उनीहरू
चाहे तपाईँ पूर्वाधार विकासको भन्नुहोस् अथवा सबल अर्थतन्त्रको भन्नुहोस् रोजगारी सिर्जनाको भन्नुहोस् जुनसुकै विकासका एउटा क्षेत्रगत कुराहरूको कुरा गर्दा पनि र एउटा तपाईँको सामाजिक आर्थिक रूपान्तरणको मूल ब्लू प्रिन्ट चाहिँ राष्ट्रिय स्तरको के हो भन्ने हेर्नुभयो भने दुइटै तहमा चाहिँ हाम्रो अल्मलिएको अवस्था छ
जस्तो दक्ष जनशक्ति श्रम बजार तथा पुँजी तथा सहभागिताको पर्याप्तता तथा अपुग्य छ त हाम्रो देशमा के देखिन्छ तपाईँ चाहिँ त पूर्वाधार विज्ञ भएर चाहिँ काम गरिरहनु भएको छ विदेशमा पनि काम गर्नुभयो अध्ययन अध्यापनमा पनि जुट्नु भएको छ र सुशासन र समृद्धिको बाटोलाई चाहिँ अगाडि देखाउनलाई पनि तपाईँको चाहिँ त्यो किसिमको अध्ययन पुग्दछ के भन्न सकिन्छ सर
अब यस तपाईँ हाम्रो वित्तीय पैसा कहाँ छ पुँजी कहाँ छ कसरी परिचालन गर्ने आन्तरिक स्रोत के हो वैदेशिक स्रोत के लिने हो भन्ने ती दोस्रो कुरा हो
हजुर
त्योभन्दा माथि पहिला हामीले के सोच भिजन स्पष्ट हुनु पर्यो भने हाम्रो विकासको स्वरूप कस्तो हुने जुन मैले अघि मैले तपाईँलाई 3-4 देशहरूको उदाहरण दिएँ नि 1980 डाक्टर महाथिर मोहम्मदले मलेसियाको 20 प्लान गरे उनले भिजन उनको सबै सेक्टरमा पर्नु भने एकदम क्लियरिटी कसरी गर्ने हो भन्ने जस्तो हामी कृषिको तपाईँलाई सानो उदाहरण दिउँ कृषिको कुरा गरेका छौँ कृषिको ठुलो सेक्टर हो कृषिमा हामीले विकासित देशले गर्नै चाहियो अब हामीले तपाईँले काठमाडौँको कालीमाटी बजारमा जानुभयो भने नेपालको कृषि उत्पादन भन्दा भारतबाट आएको चाहिने भन्दा काउली के छन् ती सस्तो छन् होइन त्यसको अरू देशमा के हुन्छ भने सबभन्दा पहिला कृषिमा आत्मनिर्भर हुनको लागि डब्लुटिओ को रुलले पनि कृषिमा हामी चाहिने भन्सार लगाउन सक्छौँ प्रोटेक्सनिजम भन्छ त्यो संरक्षणवाद कृषिको संरक्षणवाद जायज संरक्षणवाद तपाईँ युरोप अमेरिका क्यानाडा जापान जहाँ चाहिँ त्यो डब्लुटिओले पनि केही अब हाम्रो हाम्रै केसमा पनि हामीले त्यो माथिको त्यति राख्न सकेका छैनौँ तर ती 40% मलाई यकिन भएन त्यो दिन्छ अब हामीले एक नम्बरमा हेर्नुहोस् के हुन्छ भने भारतको कृषि उत्पादन उनीहरूको स्केलले गर्दा प्रविधिले गर्दा हाम्रो भन्दा सस्तो मात्र उत्पादन हुन्छ सस्तो मात्र होइन अब यहाँ त के हुन्छ भने त्यहाँ ओभर उत्पादन भयो भने यहाँ डम्पिङ गरिदिन्छ हेर्नु सरकारले अनुदान दिएको छ त्यसको हो ती कुराहरू मैले के भने हरेक सेक्टरमा हामीले ती क्षेत्रगत विकास गर्ने हो भने त्यसको आधारभूत सिद्धान्तहरू छन् फन्डामेन्टल प्रिन्सिपलहरू छन् कुनै पनि विकासशील देशले नेपाल जस्तो विकासशील देश जहाँ 2 चाइना र चाहिने भारत छन् ती देशहरूको उत्पादन सस्तो छ उनीहरूसँग प्रविधि माथि छ स्केल बढी छ त्यस्ता देशहरूको कृषि उत्पादन मैले अरू उत्पादन मोबाइल ल्याउने उद्योगी भनिनँ कृषि उत्पादनलाई तपाईँले मार्केट खुला गरेर कहिल्यै पनि कृषिको विकास गर्न सक्नुहुन्न यी स्थापित मान्यता हो संसारभरिकै
त्यसो हो भने यहाँ चाहिँ त पूर्वाधार विज्ञ भएर पनि काम गर्नुभएको छ पूर्वाधार क्षेत्रमा विकासको हाम्रो मोडल कस्तो हुनुपर्दछ हाम्रो भूगोल अनुसार पूर्वाधारबाट हामीले प्राप्त गर्न सकिने समृद्धिका आधारहरू के हुन सक्लान् जस्तो लाग्छ
विकासित म पूर्वाधारको विद्यार्थी भएर मैले पूर्वाधारको बाधा बजाएको होइन वास्तविकता के हो भने कुनै पनि विकासशील देशकामा पहिलो चरणमा हामीले फोकस गर्ने कुराहरू सर्टेन सेक्टर हो
यो
अहिलेको नयाँ आएको सेक्टरले पनि डिजिटल इकोनोमी अब त्यसमा चाहिँ डिजिटल अहिले आएको युवाहरूको त्यो एकदम इम्पोर्टेन्ट सेक्टर हो त्यो एउटा छुट्टै भयो त्यसमा हामीले गरिरहेको पनि छ मार्केट स्वतन्त्र पनि डिजिटल नसुकोमा अझ सरकारले गर्दा त छुट्टै भयो त्यो बाहेक पारम्परिक विश्व विकासकै हिसाबले हुनु भने पूर्वाधार भनेको के हो भने ऊ तपाईँ डिजिटलमै जानलाई पनि तपाईँ यहाँ एउटा डेटा सेन्टर राख्दै भन्नुहोस्, त्यो डेटा सेन्टरलाई डेटा सेन्टरको लागि एकदमै चाहिने रिलायबल इनर्जी सोर्स चाहिन्छ। त्यो बिचबिचमा चाहिने एक दिन दुईचोटि लाइन जाने गरेर हुँदैन, चाहिँ पूर्वाधारकै कुरा आयो, तपाईँको चाहिने एनर्जी चाहिने इन्फ्रास्ट्रक्चरको कुरा आयो, हाइड्रो पावरको कुरा आयो, अरू यातायात भन्नुहोस्, एयरपोर्ट भन्नुहोस्, एक्सेसिबिलिटी, अरू कुराहरू, शुद्ध खाने पानी, यी जुनसुकै क्षेत्र अरू क्षेत्र विकास हुनलाई पनि पूर्वाधार चाहिने पूर्व शर्त हो त्यसको। अब यो कुरामा अरू विकास के भन्छ सेक्टरको डेभलपमेन्टमा भन्दा भौतिक पूर्वाधारको अर्को एउटा पक्ष के हो भने, अघि जुन मैले तपाईँलाई एउटा बिम्ब प्रयोग गरेँ, भौतिक विकासको भनेको तपाईँ फ्युचरिस्टिक हुनुपर्छ। अहिले तपाईँले बाटोहरू, रेलवेहरू, एयरपोर्टको हामीले छलफल गऱ्यौँ भने अर्को 20 वर्ष 30 वर्ष 40 वर्षको आवश्यकता के हो भनेर सोच्नुपर्छ। हामीले पूर्वाधार विकासको कुरा गर्दा हाम्रो राज्य संयन्त्रमा, हाम्रो राजनीतिक नेतृत्वमा पहिला त भौतिक स्वरूपको देख्नु पर्यो उहाँहरूले। 30 वर्षपछिको चाहिने काठमाडौँ कस्तो सोच्नु भएको, 30 वर्षपछिको भरतपुर कस्तो बनाउनु खोज्नु भएको, 30 वर्षपछि काठमाडौँ र पोखराको कनेक्टिभिटी बाटाहरू कस्तो चाहिने भन्ने त्यसको डिस्कसन हाम्रो सुरु भएकै छैन। त्यसैले तपाईँले अघिल्लो क्वेसन सुन्नुभयो नि हरिजी, कुरा के हो भने हामी झट्ट पूर्वाधारको कुरा भयो भने हामी पुँजीको कुरा गर्छौँ, होइन, चाहिँ हामीसँग पैसा छैन, होइन, घाँटी हेरेर हात मिल्ने भन्छौँ। तपाईँको पूर्वाधारको केसमा चाहिँ के हुन्छ भने एउटा त्यो सामान्यता भन्दा हामी घाँटी हेरेर हात मिल्ने भन्छौँ। पूर्वाधार यस्तो सेक्टर हो कि त्यो आफैले रोजगारी, पुँजी, अर्थतन्त्रलाई उज्जवलित गर्ने, त्यसले चाहिँ त्यसले आफै त्यो हाड अनुसारको आफै घाँटी बन्दै जान्छ।
हजुर हजुर, क्रमिक रूपमा विकास हुँदै जान्छ भन्नु खोज्नुभएको। हाम्रो भूगोलको लागि चाहिँ चाहिने पूर्वाधार क्षेत्रहरूमा हामीले कसरी काम गर्न सकिन्छ जुन चाहिँ कम लागत अनि कम समयमा विकासलाई द्रुत गतिमा अगाडि बढाउन सकियोस् र गुणस्तरीय विकास पनि निर्माण पनि सँगसँगै गर्न सकियोस्, के लाग्छ यहाँलाई?
हजुर, हामीले भन्न सक्ने कुरो के हो भने आर्थिक विकासको लागि पूर्वाधार जोडिनु पर्छ र यो एउटा महत्त्वपूर्ण सेक्टर हो र यसमा मैले दुईटा कुरा तपाईँको यो प्रश्नको जवाफ दिन राख्ने, तपाईँले कुन पूर्वाधार कहाँ कत्रो बनाउने ती भन्ने प्राविधिक कुरा हुन्, भोलि हामी डिपिआर बनाउँदाखेरि सर्वे गरेर त्यो चाहिने प्राविधिकहरूले उत्तर निकाल्ने कुरा हुन्। त्योभन्दा पहिला त्यो उत्तर प्राविधिकले दिन्छन्, अर्को उत्तर राजनीतिक नेतृत्वले दिनुपर्छ। त्यो राजनीतिक नेतृत्वले दिने दुईटा उत्तर के हुन् भने, एउटा हामी पूर्वाधारलाई कुन प्रायोरिटी अनुसार, हाम्रो पूर्वाधारको खाका भविष्यको नेपालको भौतिक विकासको स्वरूप तपाईँ कस्तो चाहनुहुन्छ भन्ने त्यो राजनीतिक प्रश्न हो। प्राविधिकले पनि सहयोग गर्छन् एउटा, अनि दोस्रो चाहिँ के हो भने कसरी बनाउने। अब मैले बराबर जोड्दै गर्दै आएको के हो भने, हेर्नुहोस्, हामीसँग हजारौँ इन्जिनियर अहिले बेरोजगार छन्, हजारौँ निर्माण कम्पनीहरू छन्, तपाईँ उनीहरूसँग इक्विपमेन्टहरू छन्, तपाईँ चाहिँ एक्सकाभेटरहरू, डोजरहरू, ट्रकहरू ती छन्। अब उनीहरूले काम नपाएको स्थिति छ, बुझ्नुभएन, इन्जिनियरहरूले काम नपाएको स्थिति छ। त्यसकोमा हामीले एउटा अठोट के गर्नु पर्यो भने, राजनीतिक तहमा हाम्रो स्रोत साधन परिचालन गर्ने, हामी विदेशीको मुख वैदेशिक सहयोग लिन पर्नेलाई लिने। तपाईँले अहिले पूर्व पश्चिम राजमार्गलाई 2 लेनबाट 4 लेन बनाउनको लागि विश्व ब्याङ्कको लोन आवश्यकै छैन, परनिर्भरता र यसरी छ कि अब त्यो त सजिलो कुरो हो नि, इस्ट वेस्ट हाइवेलाई ल तपाईँ मैले भनेको कुरो यहाँका केही निर्माण कम्पनीहरू अलिकति सक्षम 15-20 वटा टपमा पर्नेलाई सोध्नुहोस् त, तपाईँहरूलाई यसलाई चाहिने 5 अर्बको चाहिने कुनै प्रोजेक्ट छ, 10 अर्बको प्रोजेक्सन गर्छ, तपाईँहरू बनाउन सक्नुहुन्छ, मजासँग सक्नुहुन्छ, त्यो कुनै जटिल प्राविधिक कुरा होइन। अब 10 अरब हामी चाहिने 17-18 अरब चाहिने बजेट भएको देशले 10 अरब परिचालन गर्न सकिन्छ, मजासँग सकिन्छ, होइन। अब त्यो किसिमको सबभन्दा हाम्रो दुईटा कमजोरी म 3 वटा भन्छु, हेर्नुहोस्, एउटा अब यो भविष्यको भौतिक विकास, पूर्वाधार विकासको भविष्यमुखी एउटा खाका कस्तो हुने भन्ने हामीले त सोच्नै छोड्यौँ, त्यसको चाहेन, हामी तल आएर आयोजनाहरू मात्रै टिप्यौँ एक नम्बरमा। अनि दोस्रो नम्बरमा कसरी गर्ने, हामीले आफैले गर्न सक्छौँ, आफ्नै सोच जुटाएर, होइन, यो जुन पूर्वाधार विकास भनेको त्यसले आर्थिक उद्वेलन गरेर आफैले त्यो चाहिने पैसा पनि आफै जेनेरेट गर्न सक्छ, मल्टिप्लायर इफेक्टबाट, हेर्नुहोस्, सम्भव त्यो चाहिने अर्थतन्त्रको चलायमान बनाउने, अर्थतन्त्रलाई चलायमान बनाउने, हाम्रा चाहिने तपाईँको इन्जिनियर, हाम्रा निर्माण कम्पनीहरूलाई काम सिर्जना गर्ने, रोजगारी सिर्जना गर्ने र पूर्वाधार बनाउने, त्यो पूर्वाधारले उत्पादकत्व वृद्धि गर्ने, हाम्रो कृषि पर्यटन अरू उद्योगलाई चाहिने चलायमान बनाउने, यो जुन्नु पर्यो, जोडकोण मिल्नु पर्यो। तर दुःखको कुरो भन्नुपर्छ, त्यो लेभलको हाम्रो बहस त्यति घनीभूत भएको छैन। त्यसैले यो सोचको पनि समस्या छ। त्यसपछि आफ्नैले कसरी गर्ने, हामीसँग भएको स्रोत साधनलाई पूर्वाधार निर्माणको लागि आत्मनिर्भर हुँदै कसरी परिचालन गर्नेमा भने पनि हामी त्यति ऊ गरेको छैनौँ। त्यसपछि अब तपाईँले स्ट्रेटेजिक प्रोजेक्टहरू के गर्ने भन्दा मेरो सल्लाह त के हुन्छ भने, हाम्रो राष्ट्रिय राजमार्गहरू 5,000-6,000 किलोमिटरलाई हामी फोकस गरेर जतिसुकै पानी आउँदा पनि त्यहाँ पहिरो नजाने बनाउनु मिल्छ। हो अब यसैले तपाईँले प्रोजेक्टको लेभलमा त्यो ठुला कुरा होइनन्, होइन, त्यो राजनीतिक प्रायोरिटीको कुरा हो, राजनीतिक नेतृत्वको प्राथमिकताको कुरो हो। तर त्यसमा प्राविधिक हिसाबले पनि हामी कुन आयोजना, कस्ता चाहिने गेम चेन्जर आयोजना, कसलाई प्रायोरिटी दिने भन्ने त्यसलाई गर्न सक्छौँ। प्राविधिक फिडब्याक दिन पनि सक्छौँ, राजनीतिक नेतृत्वको एउटा भिजनलाई तालमेल हुने गरी चाहिँ मलाई के भन्ने अनुमति दिनुहोस् भने, जुन हामीले अहिले चलिआएको पूर्वाधार विकासको अहिले भइरहेको निरन्तरता, जुन एप्रोचबाट हामी गर्दैछौँ, भइरहेको निरन्तरता त्यसमा गर्दा हामी कहीँ पनि पुग्दैनौँ, कहीँ पनि पुग्दैनौँ। निर्माण कम्पनीलाई दोष दिन्छौँ, कर्मचारीलाई दोष दिन्छौँ, होइन, राष्ट्रिय प्राथमिकता आयोजना किन भएनौ भनेर प्रधानमन्त्रीकोबाट निर्देशन दिन्छौँ, सार्वजनिक खरिद किन ठेक्दारले छोड्यौँ भन्छौँ। हामी सतहमा, हामी लक्षणमा अल्मलिरहेका छौँ, जरोमा हामी समस्याको पुगेकै छैनौँ। त्यसैले पहिला पूर्वाधार विकासको एउटा ठिक ठाकको राष्ट्रिय प्रणाली बनाऊ, त्यो प्रणाली छैन। बिना प्रणाली, बिना योजनाको हामी आयोजना स्तरमा आएर जतिसुकै त्यसलाई रगडे पनि केही पनि निस्किँदैन। त्यसैले अब यो डिपार्चन हामीले गर्न सक्यौँ, होइन, पहिला पूर्वाधारको महत्व बुझौँ, यसले अरू सबै अर्थतन्त्रका साना सेवाका सेक्टरहरूलाई पूर्वाधार कति महत्वपूर्ण हुन्छ भन्ने बुझौँ, अनि त्यसपछि पूर्वाधारलाई छरितो, सस्तो, आफ्नै चाहिने युवाहरूलाई रोजगार सिर्जना पनि गर्ने, यसले चाहिने उत्पादकत्व पनि बढाउने, सेवाको गुणस्तर पनि बढाउने, त्यो तहमा पूर्वाधार विकासलाई उकास्नको लागि पूर्वाधार विकासको एउटा जबरजस्त प्रणाली चाहिन्छ जुन अहिले छैन।
विकास, सुशासन र समृद्धि राजनीतिक जिम्मेवारी र उत्तरदायित्वका विषय सन्दर्भ हुन्, प्रशासन व्यवस्थापनका होइनन् भन्ने गरिन्छ, होइन। अनि हाम्रो देशमा सुशासन र समृद्धिलाई सँगै लैजान, अघि यहाँले निकै महत्त्वको साथ भन्दै हुनुहुन्थ्यो, सँगै लैजानका लागि राज्य सरकार वा नागरिकले कस्तो आचरण र व्यवहार अनि कार्यशैली देखाउनु पर्ला, यहाँको विचारमा के लाग्छ?
होइन, यस्तो हेर्नुहोस्, तपाईँले सही सुन्नुभयो। सबैभन्दा कुनै पनि विकास भनौँ, समृद्धि भनौँ, पूर्वाधार भनौँ, ती सबैले आम नागरिकको जीवन स्तरमा उसले अनुभूति गर्नु पर्यो। यहाँ विकास भयो, समृद्धि भयो भनेर हामीहरू जस्तो विकासको अध्येताले आँकडाहरू देखाएर, चार्टहरू देखाएर यति जिडिपी भयो भनेर त्यसले खासै माने राख्दैन। यदि त्यो विकास र समृद्धिको व्यवस्थापन, त्यसको परिणामले आम नागरिकको जीवन स्तरमा त्यो जोडिन सकेको छैन भने, त्यसैले अघि मैले एक ठाउँमा भने तपाईँलाई स्पेसली खास गरी विकासका कतिपय क्षेत्रगत विकासका जुन सूचकहरू हुन्छन् ती चाहिँ ती क्षेत्रगत विकासको सूचकमै रमाउन मिल्दैन। किनभने क्षेत्रगत विकासका कतिपय एजेन्डाहरू ती के हुन्छन् भने साध्य होइनन्, साधन हुन्। त्यसले त्यो हुँदैमा ती आवश्यक शर्त हुन्छन्, होइन, एउटा राम्रो हाइवे विकासको लागि त्यो आवश्यक शर्त हो तर पर्याप्त शर्त होइन। त्यो चाहिँ कर्णालीबाट काठमाडौँ आउने 10 घन्टामै चाहिँ, कर्णालीबाट काठमाडौँ आउने 12 घन्टामै आइपुग्ने हामीले गजबको हाइवे त बनायौँ त्यसको, तर त्यो हाइवेले सामाजिक आर्थिक रूपान्तरण ल्याउने, त्यो हाइवेले पुगेको ठाउँमा हाम्रा कृषि फार्म हुने, जुम्लामा चाहिने ठुलो चाहिने हाम्रो चाहिने बागवानी फार्ममा चाहिने उन्नत खेतीको उन्नत नस्लका चाहिने हाम्रो स्याउ उत्पादन हुने, त्यो स्याउ आएर एकदम स्वादिलो स्याउ, हिमालको स्याउ युरोपमा चाहिने एक्सपोर्ट हुने, युरोप पुर्याउनको लागि हाम्रा ठुल्ठुला चाहिने तपाईँको कन्टेनरबाट, प्लेनले चाहिने एयर कार्गोबाट युरोप पुर्याउने, त्यो त सबै तालमेल मिल्यो भने न त्यो हाइवेको उपयोग हुन्छ। तपाईँले हाइवे बनाउने बित्तिकै सबै अटोमेटिकली हुने कुरा त होइन। त्यसैले मैले भन्ने के गरेको छु भने, हामीले अहिले यी गाउँ गाउँमा चाहिने तपाईँको चाहिने मोटरसाइकल जाने, मोटर जाने बाटो त बनायौँ, होइन, त्यसमा अनि त्यसपछि त्यसमा चाहिने यताबाट चाहिँ त्यो मोटर जाने बाटोमा टाटा सुमोमा त्यो मिनी टाटाको चाहिने ट्रकमा चाहिने यताबाट दारूका बोतल र जम्बोको अनि लखनऊको बन्दा र तरकारी गोलमेना हालेर चाहिने पहाडतिर लग्छ, अनि त्यसलाई त्यहाँ दाम गरेर उताबाट चाहिने खाडी जाने युवा चाहिँ त्यही गाडीमा चढाएर ल्याउँछ, होइन, हो यो कुरा के हो भने अघि तपाईँले चुनुभएको त्यो विकास समृद्धिको अनुभूति भन्ने होइन, सेवा सुशासन भन्छौँ, शासन पूर्वाधार आर्थिक विकास यी सबै एकाअर्कासँग जोडिएका हुनेहरू यी कुराहरू यिनको। त्यसैले मैले अघि योजना र जन भनेको के हो भने हामी सुशासन हेर्नुहोस्, एकाङ्गीमा सुशासन हुँदैन, यो चाहिँ पूर्वाधार विकासको प्रणाली नबनाइकन सुशासन हुँदैन।
हजुर हजुर, यसैमा मैले के थप्छु, अब अन्त्यतिर पनि आएको छु होइन, कृषि पर्यटन भौतिक पूर्वाधार त्यस्तै शिक्षा तथा स्वास्थ्य यी सबै मध्ये कुन क्षेत्रबाट छिटो समृद्धि प्राप्त गर्न सक्छौँ हाम्रो जस्तो देश, जसले रोजगार बढाओस्, सेवा पनि वितरण गर्न सकोस् र पुँजी पनि निर्माण गर्न सकोस् र त्यसले देशलाई झन अगाडि बढाउन सकोस्।
पूर्वाधार आफैमा साधन हो, अन्य क्षेत्रलाई उत्पादनशील बनाउनलाई पूर्वाधारले हेल्प गर्ने हो। जसको अब जस्तो यातायात पूर्वाधार भन्नुभयो भने यातायात पूर्वाधार इकोनोमीमा उसले डिरेक्टली जिडिपीमा उ गरेको पनि हुन्छ, सेवा पनि हुन्छ यातायात सेवाले चाहिँ। तर यातायात पूर्वाधार राम्रो भयो भने बेसिकली त्यसले के गर्छ भने हाम्रो अर्थतन्त्रलाई उत्पादनशील बनाउँछ, इफिसियन्सी बनाउँछ, कृषि पर्यटन उद्योग जलस्रोत यिनलाई चाहिने यिनको विकासमा चाहिने तपाईँको यातायात पूर्वाधारले हेल्प गर्नु। त्यसैले तपाईँले सुन्नु भएको यी विभिन्न क्षेत्रहरूमा प्राथमिकता के हो भनेर मलाई सुन्नुभयो भने म कसरी भन्छु भने कृषि उद्योग पर्यटन भन्ने यी सेवा क्षेत्र प्रत्यक्ष त आर्थिक उत्पादनका क्षेत्र हुन्, तिनीहरू प्राथमिकता हुन्, तर ती क्षेत्रहरूको विकासको लागि त्यसको पृष्ठभूमिमा फेरि पूर्वाधार नभइकन हुँदैन त्यसको। त्यसैले यी कुराहरू अब पूर्वाधार भनेको त तपाईँ पूर्व शर्त नै हो, म पूर्वाधारको विद्यार्थी भएर भने होइन, तपाईँले अहिले युरोपियन देशहरूको त्यहाँको योजनाकार अथवा त्यहाँको प्रधानमन्त्री राष्ट्रपतिले तिमीहरू चाहिने प्राथमिकता के हो भन्दा पूर्वाधार हुँदैन, बनिसकेछ उनीहरू केमा जान्छन् भने नियमनहरू आर्थिक विकासको सेवा क्षेत्र ती कुरामा ध्यान दिन्छन्। तर हाम्रो जस्तो विकासशील देश जहाँ भौतिक विकासको अझै पनि एक्सेसिबिलिटीको होइन हाम्रा यो राष्ट्रिय राजमार्गहरू भन्ने शैलीका अब यो फास्ट्याग भयो भने बल्ल पहिलो बन्छ, नत्र हाम्रा चाहिने यी राष्ट्रिय राजमार्ग भन्ने यी लोकल रोड जस्तो छन् हाम्रो चाहिँ। त्यसैले पूर्वाधार त्यो प्राथमिकतामा पर्छ नै, पूर्व शर्त भन्छु म। अनि त्यसपछि अरू सेक्टर के हो भने मलाई के लाग्छ भने सबभन्दा सजिलोसँग हामीले अर्थतन्त्रलाई रोजगारी सृजना गर्ने कृषिको। अब अहिलेसम्म हाम्रो कृषिको बहसमा म कृषिको विद्यार्थी होइन, तर विकासको एउटा विद्यार्थीको हिसाबले कृषिको हेर्दा हामी एकदमै शृङ्गारिक बहस मात्रै गर्छौँ, अरबौँ हामीले अनुदान दिएको छौँ हेर्नुहोस् कृषिमा, तर त्यो अनुदान केमा जान्छ भने रियल कृषककोमा पुग्दैन, बिचौलियाले खाएको छन्, अनियमितता छ। अघि मैले तपाईँलाई भनिसकेँ कृषिको विकास गर्ने हो भने पहिला हामी कृषिको इम्पोर्टमा चाहिँ हामीले टारिफ भन्सार लगाऊ, संरक्षण गरौँ, अनुदान पनि दिउँ, बाहिरबाट आउने उनी पेस्टिसाइड चेक गर्ने त संरक्षण गरौँ। अब यसको चाहिने कृषि इकोनोमिक्सको कृषि अर्थतन्त्रको फेरि छुट्टै छ, डम्पिङ भन्छ। हेर्नु तपाईँले यी हाम्रो यहाँ चितवनमा चाहिँ गोलमेडाको भाउ तल भयो भने यो हाइवेमा पोख्छन् नि किसानहरूले, त्यस्तै कुरो पन्जाबमा पनि हुन्छ। तर पन्जाबमा के गरिदिन्छ भने भारत सरकारले के गरिदिन्छ भने त्यो गोलमेडा उसले किसानसँगबाट किनेर सस्तोमा नेपालको भन्दा सस्तो हुने गरी नेपालमा लैजाऊ, भाडा फ्री गरिदिन्छु भन्छ, अनुदान दिएर हेर्नुहोस्। ती कुराहरूलाई
रोक्नु पर्यो हामीले,
हाम्रो आन्तरिक कृषि नेपालको कृषिमा आत्मनिर्भर हुने त्यसको लागि के चाहिन्छ भनेर बुझ्नु पर्यो। पर्यटन पर्यटन भनेर गर्छौँ, त्यो पर्यटन उद्योगको चाहिने विकास गर्नको लागि पर्यटन आकर्षण गर्नको लागि चाहिने कुराहरू के के हुने बेसीको पूर्वाधार त्यसमा हाम्रो अलमल छ हेर्नुहोस्। त्यस्तै जलस्रोतकोमा होइन, अहिले हामी बिजुली भारतसँगको हामी चाहिने ग्रिडमा कनेक्टेड भएको छौँ, कति बिजुली बेच्न सक्छौँ, भुटानले बेचिरहेको छ, तर त्यसमा पनि हामीले कति आन्तरिक खपत गर्ने तपाईँ इलेक्ट्रिक भेहिकल प्रमोट गर्ने त्यसमा हाम्रो राष्ट्रिय एउटा रणनीति स्पष्ट कुरो त्यसमा छैन। त्यसैले कृषि पर्यटन जलस्रोत अब उद्योग भनेर हामी कहाँ के भने जडीबुटी उद्योग कृषिजन्य उद्योगहरूको छ। अब हामीले हेभी स्टिल केमिकल उद्योगहरू पोल्युसनको त्यसलाई प्रमोट गर्न पनि हुँदैन त्यसको। र अर्को डिजिटल जुन चाहिँ अहिले युवा पुस्ताले होइन र त्यो कुरो यहाँ सफ्टवेयर लिएर कतिले चाहिँ गरिरहेकै छन्, त्यसैले यी सेक्टरहरूमा तपाईँको चाहिने सम्भावना छ। महत्त्वपूर्ण कुरा के हो भनेहरूले हामीले काम चलाऊ अहिले जे भइरहेको छ त्यही मात्र गरेर हाम्रा कुनै पनि सेक्टरको विकास चाहिने सहज छैन। हामीले हामीले उल्लेख्य रूपमा हाम्रो एउटा संरचनात्मक तहमै भुइँमा ओर्लेर हामीले यी सबै सेक्टरहरूमा नीतिगत तहमा भिजनको तहमा लगानीको तहमा हामीले चाहिने फेरबदल गर्न सक्यौँ भने अब यिनै सेक्टर हुन् कृषि पर्यटन जलस्रोत अन्त डिजिटल यिनै सेक्टर हो हामीले गर्न
सक्ने यसमा हामीले सुधार गर्न सक्नु पर्यो
हजुर सेवा दिनको लागि भौतिक पूर्वाधार चाहिँ पूर्व सक्छौँ अनिवार्य सक्छौँ
अब जाँदा जाँदै सुशासन प्रवर्धन तथा समृद्धिका क्षेत्रमा भएका कामबारे सार्वजनिक सेवा प्रसारण जुन चाहिँ रेडियो नेपाल पनि रूपान्तरित भइसकेको छ सार्वजनिक सेवा प्रसारण तथा राज्यका सञ्चार क्षेत्रको भूमिका अबको दिनमा कस्तो हुनु पर्ला जसले राज्यद्वारा भए गरेका राम्रा कामको विवेचनात्मक रूपले सो स्फूर्त सम्प्रसारण हुन सकोस् र नागरिक तहमा यसको सामग्री सञ्चार गराउन सकियोस् र उनीहरूलाई सुसूचित गर्नमा मद्दत पुगोस् के लाग्छ अन्त्यमा भनिदिनुहोस् त
महत्त्वपूर्ण कुरा गर्नुभयो म तपाईँको प्रश्नको आशयसम्म केमा सहमति छु भने नि यसलाई
हजुर
अहिलेसम्म हामीले छलफल गरेकोमा जुन एउटा फेरबदल संरचनात्मक तहमा फेरबदल हुनुपर्छ राजनीतिक संस्थापन नेतृत्व तहमा एउटा भिजन हुनुपर्छ हाम्रा विकासका आयोजना पूर्वाधार यी कार्यक्रमहरू आफैमा साध्य नभएर साधन हुन् साधन चाहिने आम नागरिकले त्यसको उसको जीवन स्तरमा त्यसले चाहिँ छोएको हुनु पर्यो देखिनु पर्यो हाम्रा युवाहरू रोजगार हुनु पर्यो हाम्रा चाहिने शिक्षित इन्जिनियर हाम्रा निर्माण कम्पनीले काम पाउनु पर्यो सबै कुरा जुन हामीले छलफल गर्यौँ
हजुर
यसमा सबै यसमा मैले के भने तपाईँले जुन सही प्रश्न उठाउनु भयो यसमा सरकारदेखि प्राग तह बौद्धिक तह विज्ञताको तह हाम्रो निजी क्षेत्र बिजनेस निर्माण कम्पनीहरू र नागरिक तह नागरिक समाज भन्नुहोस् नागरिक हौवा भन्नुहोस् अहिले युवाहरू क्रियाशील हुनु भएको छ सबैको एउटा सामूहिक प्रयास एकै ठाउँमा जोडिने जरुरी नागरिकदेखि लिएर हरेक तह र तबका समाजको उसको चाहिँ यो समृद्धि र विकासको अभियानमा अब सरकारको कुरालाई हामी क्रिटिकल पनि हुनुपर्छ चाहिँ मिडियालाई तपाईँहरूको सेक्टर सबभन्दा महत्त्वपूर्ण र मिडियाले पनि अब मैले यो हेर्दाखेरि कहिलेकाहीँ तपाईँहरू विकासको पूर्वाधारको यसको मुद्दाहरू त उठाउनुहुन्छ म तपाईँलाई यो कार्यक्रममा तपाईँलाई धन्यवाद पनि दिन चाहन्छु म किन अलि इन्गेज इन्ट्रेस्टिङसँग तपाईँको प्रश्नको जवाब दिइरहेको छु भने तपाईँले प्रश्न यो तय गर्दाखेरि केही पृष्ठभूमिको रिसर्च गरेको म छरक पाउँछु यसकोमा तर धेरैजसो मिडियाका छलफलहरू पनि खालि सतही मात्रै यो के छ त्यो भनेर हामी छिर्दैनौँ
सहभागिताका लागि यहाँलाई धेरै धेरै धन्यवाद छ
धन्यवाद
हो आम नागरिकको अपेक्षा सुशासन र समृद्धि हो भने नवगठित सरकारको लक्ष्य भ्रष्टाचार रहित समाज र राज्य निर्माणमा नागरिकलाई सुशासन र समृद्धि प्रवाह गर्नु हो विगतमा भएका हाम्रा राज्य सञ्चालनको कमी कमजोरीलाई औल्याउँदै देशमा स्थिर सरकार र सार्वजनिक सेवा पहुँचमा नागरिकलाई डोराउँदै अगाडि बढ्ने अठोटका साथ अहिले सुशासन र समृद्धि प्रवर्धनका लागि नवगठित सरकारले जे काम अगाडि बढाएको छ त्यसैलाई हामीले अपनतुली अगाडि बढ्नुको अरू विकल्प छैन आजको कार्यक्रममा हामीले खोजेको समृद्धिको खाका के र कस्तो हुनु पर्दछ र विगतमा भएका कमी कमजोरीबाट अब हामीले के सिक्ने र अब देश अनि हाम्रो भूगोल अनुसारको विकास खाका कस्तो बनाई हामी समृद्धितर्फ लम्कने यो बारे आज हामीले नेपाल विश्वविद्यालयका रजिस्ट्रार तथा पूर्वाधार विज्ञ डाक्टर सूर्यराज आचार्यसँग कुरा गरेका थियौँ हवस् त आजलाई सुशासन र समृद्धि रेडियो कार्यक्रमबाट हामी पनि बिदा माग्दैछौँ अर्को साताको बिहिबार बिहान 8:25 बजे अर्को सुशासन र समृद्धिको पक्षमा कुराकानी लिएर आउनेछौँ तबसम्मका लागि आजको यस कार्यक्रमबाट प्राविधिक मित्र सुलोचना बज्राचार्यसँगै कार्यक्रम सञ्चालक म हरिगिरी पनि बिदा हुन्छौँ हवस् त नमस्कार।